الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن الإبل اثنين ومن البقر اثنين قل الذكرين حرم أم الأنثيين أم اشتملت عليه أرحم الأنثيين أم كنتم شهداء إذا وصاكم الله بهذا فمن أظلم ممن افترى على الله كذبا ليضل الناس بغير علم إن الله لا يهدي القوم الظالمين اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولاي صل وسلم دائما أبدا على حبيبك من زانت به السرور معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ ارشاد فرمایا جا رہا ہے اور اونٹ میں سے دو اور گائے میں سے دو فرمائیے کیا دو نروں کو حرام کیا ہے یا دو مادہ کو یا جو بچہ دونوں ماداؤں کے پیٹوں میں ہے کیا تم اس وقت موجود تھے جب اللہ نے تم کو اس کا حکم دیا تھا تو اس سے بڑا ظالم کون ہوگا جو اللہ پر جھوٹ باندھے تاکہ بغیر علم کے لوگوں کو گمراہ کرے یقیناً اللہ ظالم غلط کار لوگوں کو ہدایت نہیں فرماتے وہ سامعین کرام آٹھ جوڑوں کا ذکر فرمایا گیا چار جوڑے پچھلے بیان میں وہاں تک جو آیا کریم ہے اس پر گزارشات پیش کی ہیں اور دو اقسام اور یہ چار جوڑے آج کی سایہ کریمہ میں ارشاد فرمایا جا رہا ہے متصل حصے میں جو بات ارشاد فرمائی جا رہی ہے کہ حلال کو حرام اور حرام کو حلال اپنے مقاصد باطلہ کے لیے جو کفار اور مشرکین کیا کرتے تھے اسے رد فرمایا جا رہا ہے اور نبی کریم صلی اللہ علیہ وسلم سے جو وہ بحث مباحثہ کیا کرتے تھے وہاں جو ارشاد فرمائے جا رہے ہیں یہ وہ باتیں ہیں چونکہ کفار قدیم جو بیت اللہ شریف ہے اس کی حرمت تو ہے ثابت ہوتی ہے کفار اور مشرک بھی اس کی تعظیم کیا کرتے تھے لیکن اپنے انداز سے قرآن کریم میں بھی وہاں ان کی عبادت کو فرمایا گیا ہے کہ شور غوغا اور سیٹیاں جو ہیں وہ بیت اللہ شریف کے مطاف میں یہ ان کی عبادت ہوا کرتی تھی تو ایک رسم و رواجات جسے وہ اختیار کیے ہوئے تھے قرآن کریم اسے رد فرماتے ہوئے وہاں حق ارشاد فرما رہا ہے تو وہ ایک رواج اور مذہب ایسا آمیزش تھی کہ مختلف جانور مختلف بتوں کے نام پر موسوم کر دیے جاتے تھے پھر اسے کوئی استعمال نہیں کر سکتا تھا اسے کوئی سواری نہیں کر سکتا یا اس کا کوئی گوشت نہیں کھا سکتا یا اس سے کوئی دودھ نہیں لے سکتا اگر کہیں اس کی ضرورت پیش آتی ہے یا استعمال کیا جاتا ہے تو وہ متعلقہ لوگ یا وہ بت خانے کے لوگ وہیں اس کا استعمال ہوگا تو اللہ کریم نے جو مالک ہیں خالق ہیں کل کائنات کے جہاں اس تمام عالم خلق کا ایک نظم پیدا فرمایا ہے آپ بغور جائزہ لیں اور قرآن کریم اس کی دعوت بھی ارشاد فرماتا ہے غور کرنے کی جو متعلق ہیں آیات کریمہ ہمیں ملتی ہیں کہ یہ جو نظام حیات اسے غور سے دیکھو اس میں نشانیاں ہیں اللہ کریم کی قدرت کی تو جب اللہ کریم نے اس نظام حیات کو کلی طور پر ایک مربوط نظام قائم فرمایا پیدا فرمایا تو اس میں جو بسنے والی مخلوق ہے جسے اس نے اپنی عبادت کو پسند فرمایا جسے اس نے مخلوقات میں اشرف ہونے کا شرف عطا فرمایا اس کے لیے کیسے نہیں ہو سکتا کہ ایک مربوط نظام ہو اور کوئی شے اپنے نظم و نسق پر نہ رہے تو یہ ہو نہیں سکتا کہ وہاں سلامتی ہو وہاں تباہی ہو آ سکتی ہے وہاں تکلیف آ سکتی ہے تنگی آ سکتی ہے آسائش آرام نہیں آ سکتا تو اسی طرح اللہ کریم نے جو جانور پیدا فرمائے کتنی ایسی اقسام کی اجناس ہے جسے ہم استعمال کرتے ہیں اپنی خوراک کے لیے استعمال کرتے ہیں پھر خوراک میں طرح طرح کی لذت کے لیے استعمال کرتے ہیں ذائقے ہیں مختلف اور اسی طرح کھانے میں جو گوشت ہے پھر ان کی اقسام ہیں پھر ایسے جانور ہیں جن کا گوشت بھی استعمال کرتے ہیں جن سے دودھ بھی ہم لیتے ہیں اور قرآن کریم فرماتا ہے کہ ایسا ہے یہ دودھ, ایسا ہے جسے جب آپ دودھ لیتے ہیں, گھونٹ لیتے ہیں, تو اس کا گھونٹ لینا جو ہے اس کی بھی ایک اپنی تاثیر ہے اور ایک اس کا اپنا بھی ذائقہ ہے. تو یہ اللہ کریم کا احسان ہے معزز سامعین کرام. لیکن جہاں جہاں کمی بیشی کی گئی وہاں یہی باتیں, یہی پہلو تکلیف کی صورت اختیار کر گئے. کسی ایک نے اپنا ذاتی فائدہ دیکھا, اپنی خواہشات کی پیروی کی, نفس کی پیروی کی, شیطان کی پیروی کی, اس نے کیا حاصل کیا؟ یہ ہو نہیں سکتا کہ وہ جو وقتی طور پر اپنا فائدہ دیکھ رہا ہے وہ آخر کار فائدہ میں رہے, آخر وہ نقصان میں ہی رہے گا. اسی طرح جب وہ غلطی اختیار کی جاتی ہے تو معاشرے میں اس غلطی کے سبب جو فساد پیدا ہوتا ہے وہ یہ ہے کہ کسی نہ کسی کا کہیں نہ کہیں حق سے محرومی ہوتی چلی جاتی ہے, کہیں ظلم اور زیادتی ہوتا چلا جاتا ہے. تو اسی میں جب وہ مختلف جانوروں کو حلال اور حرام, اور کسی بچے کو حلال اور کسی کو حرام, اور کسی کو مردوں کے لیے, کسی کی عورتوں کے لیے, یا دونوں کے لیے حلال, تو یہاں جو فرمایا جا رہا ہے کہ اللہ کریم نے یہ جو دو جوڑے اونٹ میں سے اور گائے میں سے, کیا ان دونوں کو اللہ کریم نے حرام فرمایا ہے یا حلال فرمایا ہے؟ یا مادہ کو اللہ کریم نے جو اس کے پیٹ میں بچے ہیں تو کیا اللہ کریم نے ان پر کوئی حرمت ارشاد فرمائی ہے؟ اب کسی بات کے لیے یہ کہہ دینا کہ میں نہیں مانتا یا میں نہیں اقرار کرتا, یہ دلیل کافی نہیں ہوتی. نہ یہ دلیل کسی تکرار کا جواب ہے, نہ یہ دلیل مانی جاتی ہے. اس کے لیے کوئی دلیل چاہیے, علمی دلیل چاہیے, کوئی عقلی دلیل چاہیے, کوئی شہادت چاہیے. اور اگر یہ سارا کچھ نہیں ہے تو محض ضد ہے اور عناد ہے. تو یہاں فرمایا جا رہا ہے کہ اس نظام ہستی کا مالک ارشاد فرما رہا ہے, جس نے اسے پیدا فرمایا, اس کے اصول و ضوابط جس نے پسند فرمایا, اور جس نہج پر جس شے یا جس مخلوق کو پیدا فرمایا وہ اس پر چل رہی ہے, اور اس پر چلنا اس کا بہترین. اب فرمایا کہ ام کنتم شہداء اذا وصاکم اللہ بہذا, فرمایا کیا تم اس وقت موجود تھے جب اللہ نے تم کو اس کا حکم دیا تھا؟ وصاکم اللہ, تمہیں جو حکم دیا گیا اللہ کی طرف سے, تو پہلے تو ہے کچھ نہیں, پیدا اس نے فرمایا, ہر شے اس نے عطا فرمائی, اور جو اصول و ضوابط اس نے عطا فرمائے تھے کیا تم موجود تھے؟ کیا تمہیں وہ حکم دیا گیا کہ ہاں یہ اس وقت میں یا اس حال میں یہ شے حرام ہے, اور یہ اس حال اور اس وقت میں یہ شے حلال ہے؟ کیا ثبوت ہے, کس بات پر تم یہ جو بات ہے وہ کہہ رہے؟ اور اس کا عمومی جواب آپ غور فرمائیں, ہمیں اپنے معاشروں میں بھی ملتا ہے کہ کتنی ہی رسم و رواجات ہیں جنہیں ہم اختیار کیے ہوئے ہیں. کس لیے؟ کہ یہ ہمارے آبا و اجداد سے آ رہے ہیں, جی ہمارے یہاں خاندان میں ایسا ہوتا ہے, ہمارے علاقے میں ایسا ہوتا ہے, یہ رسم ہے, یہ رواج ہے, اور اگر اسے ہم اختیار نہیں کریں گے تو یہ تو بڑی بےعزتی ہے, ناک کٹ جائے گی, ہم معاشرے میں کیسے رہیں گے؟ آپ دیکھ لیں, شادی بیاہ میں, غمی خوشی میں, بندہ فوت ہو گیا ہے اور اس کا دکھ اور اس کی تکلیف اپنی جگہ, لیکن جو پیچھے زندہ ہیں اور وہ اس قابل نہیں ہیں, لیکن آپ دیکھ لینا کہ آج تیسرا ہے, آج جمعرات ہے, آج بیسواں ہے, آج چالیسواں ہے, آج برسی ہے, آپ اس کو دیکھتے آئے نا جی, کہ پہلے ان کے پاس کچھ ہے یا نہیں, انہوں نے اپنا وہ جو رواج بن چکا ہے اسے پورا کرنا ہے. اب اس سارے میں کیا ہی خوبصورت ہو کہ اس کے لیے کوئی ایسا عمل کیا جائے جو اسے استفادہ دے, ختم قرآن ہو, اس کے لیے عبادت کی جائے, کوئی وہی شے جسے ہم اپنی شان و شوکت کے لیے استعمال کر رہے ہیں یا رسم و رواجات کے لیے کر رہے ہیں, کسی غریب کے لیے, کسی نادار کی مدد کے لیے استعمال ہو سکتی ہے, لیکن نہیں ہوتا. کیوں نہیں ہوتا؟ اس لیے نہیں ہوتا کہ ہم یہ سمجھتے ہیں کہ جو رواجات ہمارے اجداد سے آ رہے ہیں اگر ان پر ہم نے عمل نہ کیا تو یہ تو ہماری کمزوری ہوگی اور ہماری بے عزتی ہوگی. ہمارا مقام یا ہماری بلندی تبھی ہے کہ جو کچھ ہو رہا ہے ہم اس کو اختیار کیے رہیں. اور خاص کر کے جہاں ہم لوگ بستے ہیں, یہاں ہمارے اکثر رواجات ایسے ہیں جو ہندوؤں کے ساتھ رہنے کی وجہ سے ہمارے اندر آئے, और इसी बात को अगर इन्हीं रिवायात को आप थोड़ा सा आगे चले जाएं इस तरफ जो अफगान बेल्ट है जैसे आगे अरब खत्ते में चले जाएं तो ये नहीं है जो यहाँ है वहाँ कमी बेशी को और मामला होगा। लेकिन जो असूली बात है किसी भी अमल को इख्तियार करने की जो सनद है वो क्या है कि अल्लाह करीम ने क्या पसंद फरमाया है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या रहनुमाई इख्तियार फरमाई है, हमारे लिए क्या हुक्म फरमाया गया है। जब तक वादा नियत बारी ताला मजबूत और रासिख नहीं होती तब तक नफसानी ख्वाहिशात नहीं, और उसके मजबूती और रासिख होने का वाहिद जरिया है इत्तबाए मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। आज देखते हैं हम कितना इजहार मोहब्बत होता है, आपके नाम पर कितनी ही महाफिल सजाई जाती हैं, और माह मुबारक रबीउल अव्वल में आप देखें कि वतन अजीज ने दुनिया की तूल अर्ज़ में जहाँ जहाँ मुसलमान बसते हैं वहाँ वहाँ इजहार मोहब्बत हो रहा होता है, और कितना ही ये भी देखने के मिलता है कि उस इजहार मोहब्बत में आप सल्लल्लाहु अलैहि वसल्लम का जो हुक्म है उससे तजावुज़ हो रहा होता है। क्यों? हम महज रस्म व रवाजात को देख रहे हैं, दीन इस्लाम रस्म व रवाजात का नाम नहीं है, क्योंकि यहाँ इरशाद बारी का क्या सनद है तुम्हारे पास, किसी बात के हक और सच होने की सनद दरकार है, और वो सनद कहाँ से नसीब होगी, जिसने इस तमाम जहान को पैदा फरमाया, जो रब्बुल आलमीन है, तमाम जहानों का मालिक है, जिसकी मखलूक है, जो असूल वो दे रहा है वो असूल ही हक होंगे और उसी के मुताबिक चलना जो है वो हक माना जाएगा। जहाँ जितना तजावुज़ होगा जितनी कमी होगी हर दो सूरत में वो ज्यादती और जुल्म होगा। और फरमाया गया ना कि वस्साकुमुल्लाह बियादा, ये हुक्म तुम्हें जो तुम कहाँ थे जो तुम्हें ये हुक्म दिया गया, फमन अज़लमु मिम्मन इफ्तरा अलल्लाहि कज़बन लियुज़िल्लन्नास बिग़ैर इल्म। हम ये देखें जब हक नहीं है तो फिर किस्ब होगा, इफ्तरा होगा, कोई चीज़ ऐसी जो घड़ी गई होगी जिसका हकीकत से ताल्लुक नहीं होगा। फिर ये जो रस्म व रवाजात ये जो झूठ घड़े जाते हैं, क्यों क्यों ये गलती और गुनाह दिल को भाती है, क्यों दिल करता है इसका इख्तियार। आप मिजाज इंसानी में देखिएगा, अपने एहसास में से देखिएगा, ख्वाहिश होती है कि जैसा मैं हूं ऐसा और कोई ना हो, जो मुझे समझ है किसी और को समझ नहीं, जो निखार मेरे वजूद का है ये निखार किसी के वजूद का नहीं। गौर कीजिएगा, कोई बोले या ना बोले, कोई इजहार करे या ना करे, इसे एक दफा ऐसे ख्याल गुजारें ना अपने अंदर से, इस ख्याल को अपने कलब से देखें तो समझ आएगी कि ये तो वो बात है जो हर एक के अंदर है। अब इसी हयात को जिसमें कुल्ली पहलू है, देखे ना, कोई अंधा अगर कहे कि मैं किसी की माँ बेटी को नहीं देखता तो मियाँ तूने क्या देखना है, तुझे तो नजर वैसी नहीं है, तूने क्या देखना है, तो उसका देखना इम्तिहान नहीं है। और अगर कोई बहरा है वो कहे मैं किसी की बात नहीं सुनता, तो तू सुन क्या सकता है जो तू किसी की बात नहीं सुनता। बिल्कुल इसी तरह जब इंसानी मिजाज में हर शय शामिल है उस सारे को वो रद्द करता है फिर अल्लाह और उसके हबीब का हुक्म मानता है तो फिर समझ आती है ना कि हाँ इसने माना। अगर वो मिजाज इंसानी हो ही नहीं, और जिस तरह मलाइका हैं, मलाइका में कोई ये जो हमारे साथ एहतियाज में है हमारी आवारजात है उनके साथ नहीं, उन्हें कोई भूख अफलास नहीं आती, उन्हें कोई तंगी महसूस नहीं होती है अमूमी जिंदगी जो है उसमें, उन्हें कोई वो जो है थकावट महसूस नहीं होती। ये आवारजात हमारी हयात के साथ हैं, वो जब से जिस हुक्म के लिए जब तक का हुक्म है वो उसी तरह हम तनगोश हैं, उसी तरह अपनी उस महव इबादत, उसी तरह उन मकामात में एक कैफियत मिलती है कुरान करीम में कि जब अल्लाह जल्ला शानहू का फरमान आता है तो फिर हर चीज़ एक दफ़ा लर्ज़ उठती है कि क्या हुक्म हुआ, जो हुक्म हुआ हक हुक्म हुआ। वो एक कैफियत और हाल है जो अल्लाह की तरफ है। जब वजूद पर बात करेंगे तो वजूद में कोई ऐसी ज़ाती ख्वाहिश नहीं आती, लेकिन जो बशर है इंसान है इसके साथ ये सारी चीज़ें मुंसलिक हैं। और इस सारे के होते हुए अब देखें ना कितने ऐसे लोग हैं जो बेचारे बीमारी की वजह से कुछ खा नहीं सकते, हम देखते हैं उन्हें खुराक की नाली लगी। वो अगर कहे कि मैं रोज़े से हूँ तो मैं तो इतना तवील रोज़ा रखा हूँ, कोई बात समझ आती। अब जो सेहतमंद भी है, खाना मुयस्सर भी है और मुकर्रर औकात में उसने अपने आप को अल्लाह के हुक्म पर रोक रखा है, रमज़ानुल मुबारक का रोज़ा है, उसके औकात सहर व अफ्तार को देखते हुए उस पाबंदी को देखते हुए रुक कर वो रोज़ा रख रहा है, तो बात समझ। इसी तरह जब ये अंदर नफसानी ख्वाहिशात हैं उन्हें रद्द करता है, ख्वाहिशात ज़ाती को रद्द करता है, अना को रद्द करता है, शैतान की शीतनत को रद्द करता है, फिर कहता है सुभाना रब्बी अल अज़ीम या सुभाना रब्बी अल आला, तो क्या बात है? समझ आती है कि जो इस्तेदाद या इख्तियार उसके पास था उसका इस्तेमाल उसने जायज किया हक पर। तो जब इस को देखेंगे जो अभी इरशाद फरमाया है अल्लाह करीम ने कि ये कितना बड़ा जुल्म है, उससे बड़ा जालिम कौन होगा, फमन अज़लम, उससे बड़ा जालिम कौन होगा, मिम्मन इफ्तरा, इसने इफ्तरा किया, अल्लाह कदबल, कि उसने अल्लाह पर इफ्तरा बांधी और झूठ बांधा, किस लिए, लियुज़िल्ल अन्नास बग़ैर इल्म, मखलूक को गुमराह किया बग़ैर इल्म। क्या सनद है भाई तेरे पास, तूने ये जो बात घड़ ली है, ये जो तजावज़ किया है, न तू खुद सिर्फ कर रहा है, तू मखलूक को तबाह कर रहा है, तो ये बहुत बड़ा जुल्म इरशाद फरमाया गया है। कुरान करीम शिर्क को जुल्म अज़ीम इरशाद फरमाता है कि बहुत बड़ा जो जुल्म है ये शिर्क है, वहदानियत बारी ताला में कमी बेशी बहुत बड़ा जुल्म है। और कुफ्र और ये हिस्से ऐसा जुल्म है कि इसका अंजाम ऐसा है कि कभी बख्शिश नसीब नहीं होगी, हमेशा की दोज़ख़ है, हमेशा की सजा है। एक ही हिसाब है किसका कितना दर्जा है दोज़ख़ का, बख्शिश या अज़ाब के माबैन को हिसाब फिर नहीं होगा। जो बख्शिश के हवाले से या सजा के हवाले से हिसाब है उसमें ईमान बुनियाद, नूरी ईमान हो तो फिर ये बात आएगी कि हाँ गुनाहगार है, इसकी गुनाह की बख्शिश है, या इसकी नेकियां हैं तो कितनी हैं, वो हिसाब किताब की बात आएगी। यहाँ जब बंदे जो तजावज़ पर मिलते हैं इनमें जो कुरान करीम इरशाद फरमाता है उनका हिसाब किताब होगा तबकों में, होगा तबकों में तकसीम होगी, कुरान करीम की आयात बताती हैं, दर्जे तय होंगे, हिसाब क्या होगा, दर्जे तय होंगे कि कहाँ दर्जा के जो दोज़ख़ के जाने की सजा है, कौन किस दर्जे की दोज़ख़ में जाए। तो ये इतना बड़ा जुल्म है जो बंदा अपने आप के साथ कर रहा है, अपने ऊपर ढा रहा है कि हमेशा हमेशा अज़ाब में मुब्तला रहेगा। एक रात बीमारी की सूरत में गुजारना इतनी लंबी और तवील हो जाती है, एक रात नहीं गुजरती, और जहाँ हमेशा सजा रहेगी, हमेशा तकलीफ रहेगी, और वो आग और उस आग की तपश जिससे दुनिया की आग जो है वो भी माफ़ी मांगती हो, वो भी जान बचाती हो, इतनी हिद्दत किया। सबसे बड़ी जो बात है मोअज़्ज़ज़ ख़वातीन व हज़रात, अपने अल्लाह करीम के मुकाबले खड़ा होना है। इंसानियत है क्या, आप देखें अमूमी गुफ्तगू में देखें, जब कोई ज़ुल्म करता है तो क्या उसे कहते हैं, इसने इंसानियत के इख्तियार, क्या कहते हैं, कितना हैवान है, इसने हैवानियत की है कि नहीं। तो समझ आती है कि जितना तजावज़ और ज्यादती है वो हैवानियत है, वो इंसानियत नहीं। जब बात इंसानियत की आएगी, बंदगी की, फिर आ जाएगी, بندگی کی بات آئے گی تو پھر سمجھ آئے گی کہ بندے اور مالک کے مابین جو رشتہ ہے یہ کتنی بڑی عطا ہے. وہ ساری بحث کو چھوڑ کر یہ بات ایک سمجھ نہیں آتی کہ میں اپنے اللہ کے حکم کے خلاف جا رہا ہوں. پھر جب ہم بات کرتے ہیں اظہار محبت محمد رسول اللہ صلی اللہ علیہ وسلم کی, تو یہ تو زینت ہے ہماری, یہ تو ہماری آن ہے, مسلمان کی ایک شان ہے, اس کا مقام ہے کہ یہ محبت نصیب ہو. لیکن کیا یہ محبت ایسی ہو کہ آپ نے جو فرمایا اس کے خلاف جائے اور اظہار محبت جو ہے اسے اعلان کرتا پھرے؟ کیسی محبت؟ اپنے والدین کے رشتے اور والد اولاد کے رشتے کو آپ دیکھیں, آپ اعلان کریں ابا جی اما جی مجھے آپ سے بڑی محبت ہے, میں بڑا لحاظ اور عقیدت کرتا ہوں, اور صبح سے شام سے جو والدین کہہ رہے ہیں اس کے خلاف آواز بلند کرو. جو دنیا میں لانے کا سبب ہوئے, دیکھتے ہیں شام تک تمہارے ساتھ پھر ان کا رویہ کیا ہوگا, وہ اسے کیا کہیں گے کہ تم بہت اچھا کر رہے. اور آپ صلی اللہ علیہ وسلم کی ذات تو مخلوق کے لیے خالق کی طرف سے باعث رحمت ہے. آپ کا ایک ایک حکم, آپ کا ایک ایک عمل جو ہم اختیار کریں گے وہ اللہ کریم کا حکم ہے, اللہ کریم کی پسند ہے. اور اپنی زندگی کو ہی دیکھتے ہیں, سمجھ نہیں آتی کہ یہ پل کیسے گزر رہے ہیں. میں سمجھتا ہوں کہ اگر ریت کو مٹھی میں پکڑے نا, تو عموماً مثال ہوتی ہے کہ ریت مٹھی میں نہیں رہتی, سرک جاتی ہے. ٹھیک ہو گیا بھائی, اس کا سرکنا محسوس ہوتا ہے. یقین مانو زندگی کے لمحات جو سرک رہے ہیں اس کا سرکنا محسوس نہیں ہو رہا. میں کل کا رات بھی میں حیران ہو گیا کہ جب میں معلوم ہے کہ صبح جمعۃ المبارک, 8 دن گزرے ہیں, کہاں گئے کچھ پتہ نہیں, صبح ہوئی شام ہو گئی, صبح ہوئی شام ہو گئی. لیکن یہ صبح اور شام ہی نہیں ہے, جہاں کائنات کی حیات میں صبح اور شام کائنات کی زندگی تک کی تکمیل کی طرف رواں دواں ہے, وہاں جو میری زندگی ہے, جو اس خلق کی زندگی میں پھر ایک بہت باریک اکائی ہے, بڑی تھوڑی سی ہے, یہ صبح و شام اس میں سے بھی گزر رہے ہیں, کم ہو رہے ہیں. تو پھر کیا ہم کر رہے ہیں بھائی؟ انہی معاشروں میں لوگوں کو یہ دیکھا ہے کہ وہ آپ سے دور ہو جاتے ہیں. کوئی موقع آیا, کوئی مسئلہ پیش آیا, آپ کا کوئی رویہ ہوا, کوئی حالات ایسے ہوئے کہ لوگ آپ سے دور ہو. پھر ایسے ہی یہ بھی دیکھنے کو میسر آیا کہ وہی لوگ جو دور ہیں وہ آپ کے قریب ہو. کبھی کسی نے خوشی میں زندہ باد کہہ دیا, کبھی کسی نے ناراضگی میں مردہ باد کہہ دیا. وہی بندہ جو ناراض ہے راضی ہو گیا, وہی جو راضی ہے ناراض. یہ زندگی ہے, یہ پیچ و خم اس زندگی کی راستہ ہے. دیکھنا کیا ہے, کیا میرا کوئی جو عمل تھا وہ بد تو نہیں تھا جس سے مخلوق کو تکلیف ہوئی, جس سے مخلوق راضی ہے کیا کہیں ان کی رضا کا سبب کو بدی تو نہیں ہے, کسی برائی پر تو نہیں ہم جمع ہو رہے. جیسے آج ہم کہتے ہیں جمہور کی رائے, اب جمہور برائی پر طے ہو جائے تو اس کا کیا مطلب کہ برائی جائز ہو گئی؟ نہیں, اصول درکار ہے, سند کے ساتھ درکار ہے, حق کیا ہے. اور یقین مانے ہم تو مسلمان ہیں, کلام ذاتی ہے, اللہ کریم کا کلام ہے, نبی کریم صلی اللہ علیہ وسلم کا فرمان ہے, اور اللہ کا نام اور یہ حکم اتنا پیارا ہے کہ حدیث شریف میں ہے کہ اہل جنت جو ہیں دنیا کی طلب نہیں کریں گے کبھی, ماں سوائے شہداء کے. اہل جنت کے بارے فرمایا ہے نبی کریم صلی اللہ علیہ وسلم نے کہ وہ دنیا کی پھر طلب نہیں کریں گے. ہم باہر کہیں سفر پر جاتے ہیں تو پھر خیال آتا ہے نا, ہاں میں گھر جاؤں, اپنے علاقے کو دیکھوں, اپنے ملک میں جاؤں. اہل جنت دنیا کے بارے میں نہیں سوچیں گے, وہاں اتنی آسائش ہوگی اور اتنی خوبصورتی ہوگی کہ سمجھ آئے گی کہ حقیقی زندگی تو یہ. لیکن اس میں بھی دنیا کی زندگی کی اگر تڑپ کوئی رکھے گا تو وہ شہید جو اللہ کے نام, وہ جو اللہ کے نام پر قربان ہونے کی لذت ہے اسے جنت میں بھی وہ یاد ہوگی. جہاں ہر شے بھول چکی ہوگی جو وہاں کی عطا ہے اس میں اتنا مسحور ہو گئے اہل جنت. تو جب یہ رشتہ بندگی کا نصیب ہو تو معزز خواتین و حضرات پھر سمجھ آتی ہے اسلوب زندگی کی. پھر ایک بنیادی بات سمجھنے کی ضرورت ہے, اور آج کا جو دانشور طبقہ ہے یہ بھی اس پر بڑا زور دیتا ہے کہ جی اسلام کیا ہے, یہ انسانیت ہے, انسانیت سکھاتا ہے, مخلوق راضی کرو, مخلوق کے لیے بہتری کرو. اگر خالق کے لیے عمل نہیں ہوگا تو مخلوق کے لیے ہو نہیں سکتا. اگر رضا خالق کی مقصود نہیں ہوگی تو خالق کی مقصود نہیں ہوگی تو مخلوق کی ہو نہیں سکتی. کہتے ہیں نا کہ حقوق اللہ کی خیر, حقوق العباد پوری کرو. جو حقوق اللہ ادا نہیں کرتا وہ حقوق العباد ادا کر سکتا ہی نہیں, وہ اپنے نفس کے پیروی میں ہوگا, شیطان کی پیروی میں ہوگا, وہ حق پر رہ نہیں سکتا. غلط اور صحیح کے اصول وہیں سے. یہ ایسی ہے جیسے کسی کو کہا جائے کہ اس کا بچپنا تھا ہی نہیں, یہ ایسے ہی جوان تھا. بھائی وہ اس کا پورا ایک نظام ہے, قانون قدرت ہے, افزائش کا نظام ہے, ماں کا پیٹ ہے, پیدائش ہے, پھر ایک آہستہ آہستہ وجود جو ہے وہ اپنی عمر کے ساتھ ساتھ توانا ہوتا آ کے جوان ہوتا ہے. حقوق اللہ کا ادا نہ کرنا اور حقوق العباد کو عبادت سمجھنا کہ یہی میں ادا کر لوں گا, ایسا ہی ہے جیسے کوئی کہے کہ جی یہ تو بچہ تھا ہی نہیں, پہلے دن سے جوان تھا. چونکہ حقوق العباد بھی وہیں سے ہیں, ورنہ ہم اپنی پسند پر آ جائیں گے, اپنی خواہشات پر آ جائیں گے. جو تقسیم ہے, مساوات ہے, وہ صرف وہی وہیں سے نصیب ہوتی ہے جہاں نبی کریم صلی اللہ علیہ وسلم نے یہ حکم ارشاد فرمایا, اس سے باہر نہیں ہے. اور کتنا بڑا ظلم ہے کہ نہ صرف خود ڈوبا, مخلوق کو ڈوبانے کا سبب بنا, لیزل الناس. اور پھر یہ جو ہم بات کر رہے تھے نا خواہشات کی اور نفس کی, جب بندہ حق چھوڑتا ہے تو پھر یہ چاہتا ہے کہ لوگ اس کی عبادت کریں, جیسا یہ کہہ رہا ہے ایسا کریں. آپ سنتے نہیں, میں نے یہ جو کہا اس کو کوئی کیوں نہیں مانے گا. کتنا معاشرے میں سننا ملتا ہے, فساد میں, جھگڑے میں, گھروں میں دیکھ, میں نے یہ کہا میری بات نہیں مانی. پھر وہ انانیت پیدا ہوتی ہے, حیثیت کتنی ہے, طاقت کتنی ہے, حالات کیا ہیں اس کے مطابق ہے, لیکن ہوتی پھر وہ انانیت ہے, کبر ہوتا ہے. اور پھر وہ چاہتا ہے کہ جیسا میں چاہ رہا ہوں مخلوق بھی ایسا کرے, تو پھر اس راہ کے مسافر اسی کے ساتھ پھر ڈوبنے کے لیے رواں دواں رہتے ہیں. وہ بھی ڈوبتا ہے, مخلوق کو بھی ڈوباتا ہے. قرآن کریم فرماتا ہے نا کہ فرعون ایسا اپنی قوم کو لے کر وہ چلا اس بدبختی میں کہ قیامت کے دن بھی آگے آگے وہ ہوگا اور پیچھے اپنی قوم کو لے کر دوزخ میں جا ڈالے گا. تو پھر اس سارے سبب میں اس کے پاس کیا ہے؟ کچھ, کوئی سند نہیں ہے, کوئی ایسی بات نہیں ہے کہ جس پر انحصار کیا جا سکے. ان اللہ لا یهدی القوم الظالمین, یہ بات ایسے نہیں جائے گی کہ ہاں جی اس نے زندگی گزار دی, جو اللہ نے اسے قوت دی اسے صرف کر دیا, جائز ناجائز جو دل ہے اس کا کر لیا, خود بھی ظلم کیا, مخلوق کو بھی ڈبایا, مخلوق کے ڈبانے میں اس کی کردار کی شمولیت, ایسے نہیں جائے گی بھائی. اس لیے نہیں جائے گی کہ یہ ملکیت ہماری نہیں ہے, کائنات کا مالک ہے, ایک ایک شے کا مالک, وہی خالق اور مالک میرے آپ کے وجود کا ہے. اس میرے اور آپ میں امانت دار کی حیثیت سے ہونا اور اصول وہ اختیار کرنا جو مالک بیان فرما رہے, بات اور ہے. इसमें अपनी मर्जी का दखल जितना दखल होगा उतनी खयानत होगी। खान अल्लाह को नहीं पसंद, कुरान करीम फरमाता है कि खान जो है वो अल्लाह को नहीं पसंद। अब जब वो तजावुज आएगा तो फिर हिसाब किताब आएगा, जिसने जितना जुल्म अपने साथ किया तराजू लगेगा। वो मालिक है, मखलूक ने नाप तोल में कमी की उसने सजा दी। अकवाम साबका पर जो अजाबात आए उसमें क्या नाप तोल की कमी का भी बयान है? कुरान और हदीस बयान फरमाती, उनकी निशानियां फरमाती हैं कि वो कौमें हैं जिन्हें जो सरे राह उनके वो खंडरात मौजूद हैं, उनसे इबरत हासिल करो। यहां तक फरमाया गया जिसने मखलूक के नाप तोल की कमी बेशी पर सजा दी, क्या उसके हजूर कमी बेशी होगी? नहीं, वहां फिर हिसाब होगा। और यकीन माने अल्लाह करीम माफ फरमाए, हम उस हिसाब काबिल हैं। हमा वक्त उसके हजूर तौबा और माफी, हम उस हिसाब के काबिल नहीं। चूंकि जब हिसाब होगा एक तरफ अता होगी, एक तरफ हमारा किरदार होगा। लहजे को सोचो तो सही, एक एक शय जो उसने अता फरमाई है, एक बाल का फूटना, एक बाल, अनगिनत बाल हैं वजूद पर, किसी एक बाल का फूटना कितनी मुजिर असरात वजूद से निकालता है, कहां कैसे निखार का सबब बनता है। एक बाल जो है ना, उसका जो नज्म व नस्क पैदा होना और उसका वजूद की सलामती का सबब होते चले जाना, एक एक शय की तहकीक करो, इसका बदला क्या दे सकते हैं? एक बाल आंख में गिर जाए जो उसकी तकलीफ होती है, कभी समझ आती है? लेकिन वही बाल जब अपने मकाम पर है तो वजूद की जो खराबियां हैं वो भी वजूद से निकालने का सबब बन रहा है। तो इसी तरह देखो ना क्या कुछ अता फरमा। एक होश को देख लो, सारा वजूद है, वजूद सलामत है, होश सलामत नहीं। उसे पागल लोग कहते हैं, उसकी कौन सुनता? वो कभी शोर कर रहा है, कभी रो रहा है, कभी हंस रहा है, उसका तमस्खर को उड़ा सकता है, उसकी सुनता कोई नहीं। एक होश ने, इस एक होश को तो देखो, सारा वजूद सलामत हो, ये देखना सुनना सलामत हो, महसूस करना सलामत हो, होश न हो तो ये सारा रायगा हो। एक एक शय जो उसने अथा फरमाई है, तो लो गरूब को तो देखो, सूरज की हिद्दत चांद की चांदनी, कहीं अफजाइश का सबब है, कहीं मिठास का सबब है। कौन इस्तफादा हासिल कर रहा है उससे, सोचो तो सही। तो जब बात हिसाब किताब की आएगी तो हम ये कहें कि हाँ मैंने इतने कदम अल्लाह की राह पर उठा लिए हैं, मैंने इतनी तस्बीहात कर ली हैं, इतनी इबादात कर ली हैं, इतने अज़कार कर लिए हैं, इतनी दर्स व तदरीस कर लिए है, अब तो जन्नत मुझ पर वाजिब है। मियां जिस दिन हिसाब होगा बात समझ आ जाए, कोई शुक्राने से निकल पाएगा तो फिर ये बात करेगा ना, जो कुछ उसने अता फरमाया उसका क्या इफ़ज़ाना अगर शुक्राने में रखें तो क्या वो पूरा हो गया? तो मौज़ा सामी ने कराम, इस सारे को लेकर अगर हम अपना जायजा नहीं लेंगे उस हिसाब से पहले, अपने आप को अपने अंदर तराजू लगाकर नहीं मापेंगे, नहीं देखेंगे, तो फिर कब जाकर इन बातों को जानें? और जब हम नहीं जानते तो ये माशरे का फसाद इसका शहादत है, ये ऐलान है माशरे की जो रवश है कि जहां जितनी खराबी है क्या है, हम इतने मदहोश हैं जिंदगी में। सुबह शाम का नहीं मालूम कैसे गुजर रही है, सुबह होती है, शाम हो जाती है, दिन गुजर गया, रात गुजर गया, पता नहीं चलता कहां गया। लेकिन ये अपने अख्तिताम को रमादम है जिंदगी, कुल्ली हयात भी अपने अख्तिताम को, एक दिन सूर फूंक दिया जाएगा और उसमें एक इकाई अगर मैं अपनी जात को लूं तो भी मैं अपने अख्तिताम की तरफ रवाना हुआ। ओ बड़ी दूर मंजिल है, मलकुल मौत की आमद है और फरमान है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का कि वजूद से रूह ऐसे निकलती है जैसे कोई कपड़ा कांटेदार झाड़ी में अटक गया और वहां से खींच कर निकालना, तार तार निकलती है, वजूद के जर्रे जर्रे से रूह खींची जाती है। बरज़ख है, कितनी हयात है इस खल की अल्लाह बेहतर जानते हैं। मैंने क्या किया, उस तरह का मेरा मकाम है कब्र में, उसमें गुजारा है। सूर फूंका जाएगा, क़यामत कायम होगी, कितने साल 50,000 साल दुनिया के दिन, वहाँ का एक दिन की उसकी तवालत सोचे तो से हिसाब किताब होगा, मखलूक तड़प उठेगी, फिर बात हो सरात तक जाएगी, अपना अपना मकाम कहाँ किस तरफ क्या है सोचे तो से। यकीन माने कि अगर बंदा ऐसे तवज्जो करे ना अपने इस पर जो कुरान हदीस में बयान फरमा रही है और नबी करीम ने जो रहनुमाई फरमाई है, ऐसे गौर करो तो समझ आती है घर बड़ा दूर है। ये मुसाफत, ये पेचोखम रास्ते की, ये सर्दी व गर्मी, ये तकलीफ व आशाइश, ये जिंदगी है, रुकना यहाँ नहीं है, कोई चाहे तो भी नहीं रुक सकता। दुनिया का मुसाफर मंजिल छोड़कर राह पर रह जाए, उसकी मर्जी खराब हो न हो, रह सकता है, ये मुसाफर नहीं रह सकता। इसने सफर करना है, ये पाबंद है, ये निजाम पाबंद है, मंजिल ब मंजिल जाएगा, जहां अल्लाह का हुक्म है वहां हर कोई पहुंचेगा। तो कितना करम है उसका। ये जो मैं तलावत कर रहा हूं आप समात फरमा रहे हैं, इन्नल्लाह यादिल कौम अज़्ज़ालिमीन, कलाम जाती है लबाए मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से आता हूं। जिस मखलूक को दोहराने को अल्लाह का कलाम नसीब हो, कितनी बड़ी अता, इस अता का शुक्राना तो मुझे बताओ को हो सकता है, नहीं तो बात ऐसे नहीं जाएगी। फरमाया यकीनन अल्लाह जालिम लोगों को हदायत नहीं फरमाते। ये जो हम अमूमी सोचों पर रस्म व रवाजात की पैरवी करते हैं और इत्तबा मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम छोड़ते हैं और चाहते हैं मखलूक मेरे पैरोकार हो जैसा मैं चाहता हूं ऐसा हो, ये तजावज ऐसा है कि फिर इस पर हदायत सलब हो जाती है। उसे कोई मोहताजी नहीं है, वो बेनियाज है, हमारी जरूरत है। और जिससे हदायत सलब हो गई, उसकी हर ली गई सांस, हर उठाया गया कदम उसका वजन जुल्म का इतना बढ़ाएगा कि उतनी गहराई दोज़ख की जो है वो फिर उसका मुकद्दर होती चली जाएगी। तो कोई अमल ऐसा नहीं है जो हाँ ऐसे हो गया तो गुजर गया, नहीं भाई, नहीं, ऐसी नहीं बात। जितना कोई जुल्म करेगा उतनी सजा है। और ये जो शिर्क है, अल्लाह के उसूल जवाबत को रद्द करना, ये बात यहाँ कुफार की हो रही है, लेकिन कुफार के इस कुफर की रवश को जो कोई इख्तियार करेगा क्या नताज वैसे नहीं हों। तो अल्लाह जल्ला शानू हमें माफ फरमा दे, हमारी गलतियां कोताहियां माफ फरमाए, अपने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की सच्ची मोहब्बत अता फरमाए, दीन का समझना सीखना इख्तियार करना और मखलूक तक पहुंचाने की जो है ये इस्तेदाद अता फरमाए। वाहिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।